यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवा प्रसारण पीएसबीमा सरकारको कुनै हस्तक्षेप नहुनेमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता, जनता केन्द्रित हुन आग्रह। आज माघे संक्रान्ति तथा माघी पर्व विविध सांस्कृतिक कार्यक्रम सहित मनाइदै। निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक युलको महाभियोगको सुनवाई आजबाट शुरू। र मलेसियामा माघ पाँच गतेदेखि शुरू हुने आईसीसी अण्डर 19 महिला टी20 विश्वकपको ट्रफी सार्वजनिक। समाचार अब विस्तारमा। सार्वजनिक सेवा प्रसारण नेपालको आज एक समारोहका बीच पूर्वारम्भ गरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनको स्टुडियोमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पूर्वारम्भ समारोहको उद्घाटन गर्नुहुँदै अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात गरी मुलुकको विशेषतामा पीएसबी अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभयो। नेपाली संचार माध्यममा देखिएको प्रतिस्पर्धाको बजारमा पीएसबी नेपाल सर्वोत्कृष्ट माध्यम बन्न सक्नुपर्नेमा जोड़ दिनुहुँदै मन्त्री गुरूङले पीएसबीमा सरकारको कुनै पनि हस्तक्षेप नरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाम्रो भूगोल, हाम्रो सिमाना, हाम्रो माटो जति छ, हाम्रो समुदाय समाज जति छ, त्यो सबैमा चाहिँ पुग्नु पर्यो। हाम्रो चाहिँ प्रसारण सेवा सबैमा ठाउँमा देखिनु हुनु पर्यो, सबै ठाउँमा सुनिनु हुनु पर्यो। त्यति मात्रै पुरा गर्न सक्यो भने ठुलो चाहिँ उपलब्धि हुन्छ भन्ने लाग्छ मलाई। जति घरधुरी छौँ हाम्रो नेपालको, त्यो घरधुरीभित्र चाहिँ सुनिनु पर्यो, देखिनु हुनु। त्यसो भयो भने मात्रै चाहिँ हामी सर्वाध्यापकको चाहिँ सिद्धान्तलाई पुरा गर्न सक्छौँ। स्वतन्त्र ढंगले जनताको चाहिँ सूचनाको हकलाई प्रत्याभूत गर्ने, त्यसको लागि चाहिँ समाचारहरू सम्प्रेषण गर्ने, समाचारहरू प्रकाशन गर्ने, र कुनै व्यक्ति, कुनै चाहिँ पार्टी, कुनै संस्थाप्रति मात्रै पूर्वाधार नभइकन यो चाहिँ संविधानमा चाहिँ प्रदान गरिएको जनताको स्वतन्त्र हकलाई चाहिँ प्रत्याभूत गर्ने अभिव्यक्ति र चाहिँ प्रेस स्वतन्त्रको जनताको जुन अधिकार छ त्यसलाई पनि अझ चाहिँ सबल ढंगले चाहिँ कार्यान्वयनमा ल्याउने कुरा हो। र यस्तो गरिरहँदाखेरि कसैको नियन्त्रणबाट मुक्त स्वायत्त ढंगले स्वतन्त्र ढंगले चल्ने चाहिँ संस्था भने हो पीएसबी नेपाल। अब आजको दिनदेखि त्यस्तो रूपमा चाहिँ प्रवेश गर्यो भने बुझ्नुपर्छ हामीले।
मुलुकको सांस्कृतिक र सामाजिक विविधतालाई प्राथमिकता दिँदै पीएसबी नेपालले प्रसारणको दायित्व पूरा गर्नुपर्नेमा मन्त्री गुरूङले जोड़ दिनुभयो। समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीले सार्वजनिक सेवा प्रसारणले सूचनालाई विश्वसनीय बनाउने बताउनुभयो।
सार्वजनिक सेवा प्रसारणले सूचनाको पहुँचलाई विश्वसनीयता र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्दछ, तर सूचनाको शक्ति त्यसको सही प्रयोगमा निर्भर गर्दछ। विश्वसनीयता समयमै उपलब्ध सूचना र जानकारीले नागरिकलाई सशक्त बनाउँछ, उनीहरूलाई सही निर्णय लिन सक्षम बनाउँछ। यस्तो अवस्थामा सार्वजनिक सेवा प्रसारणले सत्यको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ।
पीएसबी नेपालको पूर्वारम्भ समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका रियालले पीएसबीको ऐनले व्यवस्था गरे अनुसार चाँडै नै श्रोता तथा दर्शक परिषद गठन गरिने जानकारी दिनुभयो।
74 वर्षको इतिहास बोकेको रेडियो नेपाल र 40 वर्षको इतिहास बोकेको नेपाल टेलिभिजनको आफ्नै एउटा लेगेसी छ। ऐनमा भएका व्यवस्थाहरू र यो ऐनको प्रावधानले नेपालको सार्वजनिक प्रसारण संस्था आफ्नै हुने मौलिक हुने आधारहरू प्रशस्त दिएको छ। नेपालको संविधान प्रदत्त तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गर्दै समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न सामाजिक तथा सांस्कृतिक जागरण ल्याउने उद्देश्य समेतले सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना गरिएको हो।
यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले नेपालको प्रसारण इतिहासमा महत्वपूर्ण भूमिका खेलेको रेडियो नेपाल र नेपाल टेलिभिजन नयाँ स्वरूपमा रूपान्तरित भई कार्यान्वयनको चरणमा अघि बढ़ेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारणका माध्यमबाट अगाडि बढ़दा धेरै अवसरसँगै केही चुनौती पनि रहेको अवस्थामा पूर्वारम्भका अवसरमा तीन दिनसम्म गरिने विभिन्न छलफलले पीएसबीलाई प्रभावकारी ढंगले अगाडि लैजान मार्ग निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल टेलिभिजन र रेडियो नेपालको विरासतलाई हामी नयाँ स्वरूपमा लाँदाखेरि अब सार्वजनिक सेवा प्रसारणलाई कसरी अगाडि बढाउने कार्यक्रममा हामी त्यो विषयलाई गहनताको रूपमा छलफल गर्न खोजिरहेका छौँ। ऐन आयो, नियम आउने, विनियम आउने र अरू व्यवस्थापन हुने काम बाँकी नै छ। संगठनको संरचना निर्माण गर्ने काम बाँकी नै छ। हामीले विभिन्न खालका तयारीका कामहरू गर्नुपर्ने छ। संस्थाले एकीकृत स्वरूपमा सञ्चालन गर्नको निम्ति हामीसँग धेरै खालका अभ्यासहरू गर्नुपर्ने, धेरै चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्नेछ। आम नागरिकले पीएसबीमा परिणत भएपछि यसले के गर्छ भनेर खोजिरहेको छ, हाम्रो स्क्रिनमा खोजिरहेको छ, हाम्रो आवाजमा खोजिरहेको छ। त्यो कुरालाई दिनको निम्ति हामीले आम नागरिकसँग कसरी जोड्ने, यी संस्थालाई कसरी जोड्ने, यिनका विषयवस्तुहरूलाई कसरी जोड्ने, उहाँहरूका सरोकारलाई कसरी सम्बोधन गर्ने, सबैभन्दा बढी हामीले सरोकार राख्ने, बढी चुनौतीको रूपमा हेर्ने र त्यसैभित्र आफ्नो अवसर खोज्ने अवस्था हो। त्यो अवस्था सिर्जना गर्नको निम्ति हामी केही अभ्यासहरू गर्दैछौँ। हाम्रा विषयवस्तुहरूमा नवीनता दिनका लागि हामी प्रयास गरिरहेका छौँ। समाचारको स्वरूपलाई बदलिरहेका छौँ। इभेन्ट भन्दा इस्युलाई बढी ध्यान दिने गरी अगाडि बढ्न खोजिरहेका छौँ।
यस अवसरमा कार्यकारी अध्यक्ष विष्टले सार्वजनिक सेवा प्रसारण मार्फत श्रोता तथा दर्शकलाई प्रसारणमा नवीनता प्रदान गर्ने अभ्यास भइरहेको जानकारी दिनुभयो। उहाँले दुई संस्थालाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक पर्ने नियमावली तथा विनियमावली छिट्टै तयार गरिने जानकारी दिनुभयो। समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले विश्व मानचित्रको इतिहासमा सार्वजनिक सेवा प्रसारण नेपाल पनि थपिएको बताउनुभयो। पीएसपी नेपालको पूर्वारम्भ समारोहमा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुहुँदै प्रमुख निमित्त प्रशासकीय अधिकृत नेउपानेले पीएसपीको आर्थिक सुनिश्चितताका लागि सरकारसँग आग्रह गर्नुभयो। पूर्वारम्भ समारोहसँगै पीएसपी नेपालले तीन दिनसम्म विभिन्न विषयमा प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ, जस अन्तर्गत सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय अभ्यास, पीएसबीको कार्यक्रमको विषयवस्तु र स्वरूप निर्धारण, राजनीतिक बहस, सामाजिक सांस्कृतिक रूपान्तरणमा सार्वजनिक सेवा प्रसारण लगायतका विषय रहेका छन्। यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारण पीएसबी रेडियो नेपाल र नेपाल टेलिभिजनको आधिकारिक अफिसियल वेबसाइट www.psbnepal.gov.np सार्वजनिक गर्नुभयो। शुभारम्भ गरिएको वेबसाइटमा पीएसबीको स्वस्थागत सूचना र गतिविधि समेटिनेछ। आज माघे संक्रान्ति पर्व देशभर परम्परागत विभिन्न सांस्कृतिक कार्यक्रम सहित मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघे गतेलाई मकर माघे संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रातो छोटो हुने गर्दछ। आजको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिलदान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। धर्मसिन्धुमा माघे संक्रान्तिका दिन घिउ चाकु तिलका परिकार खिचड़ी नखाने दान नगर्ने जलाशयमा गई स्नान नगर्ने ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। यसैबीच मगर समुदायले काठमाडौँको टुडीखेलमा सामूहिक रूपमा आज माघी पर्व मनाइरहेका छन्। थारू समुदायले पनि आजको दिनलाई नयाँ वर्षको रूपमा मनाइरहेका छन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। माघी पर्वको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशमा सुशासन विकास र शान्ति नै नेपाल र नेपालीको अभिष्ट भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर संक्रान्ति र माघेको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्नुभएको हो। आज दशौं राष्ट्रिय योग दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन योगको ठूलो महत्व रहेको बताउनु भएको छ। उहाँले योग कुनै धर्म जाति वा भूगोल विशेषसँग र कुनै राजनीतिक विचारधारामा सीमित नरहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित समारोहमा उहाँले विद्यालय तहबाटै योगलाई जीवनसँग जोड्ने थालनी गर्नुपर्ने बताउनुभयो। उहाँले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न मन्त्रालय प्रयासरत रहेको बताउनुभयो। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले योगलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न आफूले मन्त्रालयको तर्फबाट सहयोग गर्ने बताउनुभयो। उहाँले स्वस्थ समाजबाट नै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुने गरी आफूले काम गरिरहेको बताउनु भएको छ। बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताउनुभयो। भक्तपुर जिल्लाका 17,691 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध ह्युमन पापिलोमा भाइरस एचपीभी खोप लगाइने भएको छ। यही माघ 22 गतेदेखि आगामी फागुन 6 गतेसम्म देशभर सरकारले शुरू गर्न लागेको खोप अभियान अन्तर्गत भक्तपुरमा 10-14 वर्ष उमेर समूहका किशोरीको पहिचान गरी एचपीभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवड़ाले जानकारी दिनुभयो। कार्यालयले खोप लगाउन खोप केन्द्र र शक्तिको विभाजन तथा तालिका सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्नका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनु भएको छ। सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउनको लागि सरकारी तहबाट पहल र प्रयत्न आवश्यक रहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
समय
समय टाइम
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको महाभियोग सुनवाई आजदेखि शुरू भएको छ। देशको संवैधानिक अदालतले असफल मार्शल ल प्रयासको कारण उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाउने कि नहटाउने भन्ने मूल्यांकन गर्ने तयारी गरेको छ। युनले सांसदहरूलाई नागरिक शासनको निलम्बनलाई मतदान गर्नेबाट रोक्न असफल प्रयासमा सेनाहरूलाई संसदमा आक्रमण गर्न निर्देशन दिनुभएपछि उहाँको डिसेम्बर 3 सत्ता कब्जाले दक्षिण कोरियालाई राजनीतिक संकटमा धकेलेको बताइएको छ। युनको सैनिक शासनको घोषणा असंवैधानिक थियो कि थिएन भन्ने बारे अदालतले निर्णय गर्नेछ। युनको कानूनी टोलीले उहाँ पहिलो सुनवाईमा उपस्थित नहुने जनाएको छ, तर सुरक्षा सम्बन्धी मुद्दाहरू समाधान भएमा पछिल्लो मितिमा उपस्थित हुन इच्छुक रहेको जनाएको छ। उहाँ उपस्थित नभए पनि सुनवाई भने जारी रहनेछ। अब खेल समाचार। मलेसियामा माघ 5 गतेदेखि शुरू हुने आईसीसी अन्डर 19 महिला टी20 विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ। मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टर स्थित पेट्रोनास ट्वेन टावरमा आज विश्वकप खेल्ने 16 देशको कप्तानले संयुक्त रूपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन्। विश्वकपमा भाग लिन सबै टोली मलेसिया पुगेका छन्। नेपालले पहिलो पटक अन्डर 19 महिला टी20 विश्वकप खेल्न लागेको हो। पूजा महत्तोको कप्तानीमा रहेको नेपाली महिला टोलीले विश्वकप अघि वेस्ट इण्डिजसँग पहिलो अभ्यास खेल खेलिसकेको छ। नेपालले समूह चरणको पहिलो खेल माघ 5 गते बंगलादेशसँग खेल्ने छ, त्यस्तै दोस्रो खेल माघ 7 गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ 9 गते अस्ट्रेलियासँग खेल्नेछ। अब मौसम। आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ, साथै तराईका केही स्थानमा हुस्सू लागेको छ। आज राति पनि मौसम सफा रहने विभागले अनुमान गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सार्वजनिक सेवा प्रसारण पीएसबीमा सरकारको कुनै हस्तक्षेप नहुनेमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता, जनता केन्द्रित हुन आग्रह। आज माघे संक्रान्ति तथा माघी पर्व विविध सांस्कृतिक कार्यक्रम सहित मनाइँदै निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको महाभियोगको सुनाई आजबाट शुरू र मलेसियामा माघ 5 गतेदेखि शुरू हुने आईसीसी अन्डर 19 महिला टी20 विश्वकपको ट्रफी सार्वजनिक। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।